यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख 28 गतेका लागि आह्वान। संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 राष्ट्रपतिबाट जारी। शिक्षालयमा दलको झण्डा र कर्मचारीहरूमा दलको झोला निषेध गर्दा पेशागत स्वतन्त्रता झन बलियो हुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी। यात्रुको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन। चीनको हुनान प्रान्तमा पटाका कारखानामा विस्फोट हुँदा 26 जनाको मृत्यु। र विश्वकप लीग 2 अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमानमाथि 81 रनको जीत। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख 28 गते सोमबार दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले 28 गते दिउँसो 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले वैशाख 28 गते दिउँसो 2 बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 आज जारी गर्नुभएको छ। सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष गरेको सिफारिश राष्ट्रपति पौडेलले आइतबार पुनर्विचार गर्न भन्दै फिर्ता पठाएपछि हिजो बसेको मन्त्री परिषद बैठकले सो अध्यादेश जस्ताको तस्तै राष्ट्रपति समक्ष फेरि सिफारिश गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारी तन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नखोज्ने बरू यसबाट पेशागत स्वतन्त्रता बलियो बन्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारी तन्त्रको पार्टीकरणले देशको प्रणालीलाई ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरूको अधिकार र पेशागत स्वतन्त्रता झन बलियो बन्ने बताउनु भएको हो। उहाँले सरकारको यो कदम कुनै पार्टी विरूद्धको लड़ाई नभएर प्रणाली बचाउने प्रयास भएको बताउँदै यो भविष्य बचाउने प्रयास तथा देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास भएको स्पष्ट पार्नु भएको छ। सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ। गत वैशाख 9 गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो। समितिले गरेको अध्ययन अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ। 5 लाख भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाख भन्दा बढ़ी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाख भन्दा बढ़ी बचत गर्ने जम्मा 18,000 रहेको समितिका सदस्य सचिव रविन ढकालले जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम शुरू हुने जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सड़कमा सवारी आवागमन बन्द गरी यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। प्राधिकरणले जोखिम भएका स्थानमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक एवं सवारी साधनलाई कार्यवाही गर्न समेत निर्देशन दिएको छ। सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पुनरावलोकन गर्न तथा नयाँ दिशा दिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो। वदनिदो परिवेश अनुसार पाठ्यक्रमलाई समय सान्दर्भिक बनाएर लैजाने तथा नैतिक शिक्षा लगायतलाई पाठ्यक्रममा समावेश गर्ने गरी कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई घर दैलोमै पुर्याउने उद्देश्य सहित शुरू गरेको सरकारी कुरियर सेवा 19 जिल्लाबाट संचालनमा आएको छ। कार्यक्रम शुरू भएपछि हालसम्म 3131 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिनुभयो। तीमध्ये 667 राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको विभागले जनाएको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि प्रक्रियाका विषयमा निर्णय सहितको कागजात झिकाउन आदेश गरेको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एक इजलासले हिजो 5 बुदामा सुकुम्बासी बस्ती खाली गराउन गरेको निर्णय सहितको कागजात झिकाउने आदेश गरेको हो। अदालतले खाली गराइएको बस्तीबाट हटाइएका बहिर्गमन भएका परिवारहरूको पुनर्वास, दैनिक खानपिन, वैकल्पिक व्यवस्था लगायत न्यूनतम मानव अधिकारको अवस्था के कस्तो रहेको छ सो सम्बन्धमा गरिएको प्रबन्धको वस्तुपरक विवरण पनि माग गरेको छ। जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नदिने आदेश दिएको छ। न्यायाधीश मोना सिंहको इजलासले आज गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो। व्यवसायी गोल्छालाई धितोपत्र र बीमा सम्बन्धी कसूरमा अनुसन्धानका लागि प्रहरीले यही वैशाख 14 गते पक्राउ गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हजुर दर्शन,
भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
है त पनि एनटीसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। रक्षा मन्त्रालयले चालू आर्थिक वर्षको त्रैमासिक लक्ष्य अनुसार 80% भन्दा बढ़ी प्रगति देखिएको छ। मन्त्रालयको प्रगति देखिएको छ। त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा कोशी कोरिडोर, च्याम्ताङ घोङपा सड़क आयोजना, कर्णाली सड़क आयोजना र बेनीघाट आरूघाट लार्के भन्ज्याङ सड़क आयोजनाको 100% भौतिक प्रगति भएको देखिएको जानकारी दिइयो। यसै गरी काठमाडौँ तराई मध्य द्रुतमार्ग सड़क आयोजनाको 34.4%, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको 35.73% र बंकरदेखि ब्यारेक आयोजनाको प्रगति 23.50% प्रगति रहेको मन्त्रालयले जनाएको छ। पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजत पत्र लिन आग्रह गरेको छ। विभागले देशका विभिन्न स्थानमा बिना अनुमति सञ्चालन भइरहेका साहसिक तथा मनोरञ्जनात्मक खेललाई कानूनी दायरामा ल्याउन यस्तो व्यवस्था गर्न लागेको हो। पूर्वी पहाड़ी र तराईका जिल्लासँग जोड्ने बीपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। आज बसेको जिल्ला सुरक्षा समिति बैठकले आजदेखि नै लागू हुने गरी अर्को सूचना जारी नभएसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। काभ्रेपलाञ्चोकका प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गको भकुण्डे बेसी खुरकोट सड़क खण्ड मार्गको सूचना जारी नभएसम्म यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको हुनान प्रान्तमा पटाखा कारखानामा भएको विस्फोटमा 26 जनाको मृत्यु हुनुका साथै 61 जना घाइते भएका छन्। हुआसेङ कारखानामा भएको सो विस्फोटपछि उद्धारकर्ताले 3 किलोमिटर वरपरसम्मका मानिसलाई हटाएको थियो। विस्फोटपछि खोज र उद्धारका लागि 500 भन्दा बढ़ी उद्धारकर्ताहरू खटाइएको थियो। उद्धारकर्ताहरूले भवनभित्र फँसेका मानिसहरू खोज्न रोबोट समेत प्रयोग गरेका थिए। अब आर्थिक समाचार।
सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न भनेको अध्यादेश 2083 मार्फत देशका तीन ठूला संस्थागत लगानीकर्ता कोष, कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको लगानीको दायरा फराकिलो बनाएको छ। 2083 वैशाख 20 गते नेपाल राजपत्रमा प्रकाशित अध्यादेश अनुसार अब ती तीनै कोषले पूँजी बजारका नयाँ उपकरणहरू म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटलमा समेत लगानी गर्न पाउने भएका छन्। अध्यादेशले यसअघि परम्परागत क्षेत्रमा मात्र लगानी गर्दै आएको कर्मचारी संचय कोषलाई अब धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका धितोपत्र इकाईमा लगानी गर्ने स्पष्ट कानूनी आधार दिएको छ। त्यसै गरी नागरिक लगानी कोषले यसअघि बीमा कम्पनी वा त्यस्तै संस्थामा मात्र लगानी गर्न सकिने उल्लेख गरेकोमा त्यसको सट्टा अब बीमा कम्पनी वा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड एवं त्यस्तै संस्थामा लगानी गर्न सक्ने भनिएको छ। संशोधनले सामाजिक सुरक्षा कोष, कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई परम्परागत निक्षेप र शेयर बजारको प्रत्यक्ष लगानी भन्दा बाहिर गएर लगानी विविधीकरण गर्ने अवसर प्रदान गरेको छ। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायहरू कठिन मोडमा पुगेको उल्लेख गरेको छ। महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा राज्यको कमजोर पूँजीगत खर्च, निर्माण सामग्रीमा तीव्र मूल्य वृद्धि र नीतिगत अन्यलका कारण मुलुकभरका अधिकांश निर्माण आयोजनाको निर्माण कार्य ठप्प प्राय भएको उल्लेख गरेको छ। महासंघले चालू आर्थिक वर्षमा विनियोजित पूँजीगत बजेट मध्ये हालसम्म करिब 27% मात्र खर्च हुनुले पूर्वाधार विकासमा प्रत्यक्ष असर परेको उल्लेख गरेको छ। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष निकोलस पाण्डेले मध्य पूर्वमा जारी युद्धका कारण डिजेल, मटितेल लगायत इन्धन तथा बिटुमिन, सिमेन्ट, डण्डी जस्ता निर्माण सामग्रीको मूल्यमा असामान्य वृद्धि भएको बताउनुभयो। सार्वजनिक खरिद ऐन 2063 संशोधन सम्बन्धी अध्यादेशले केही सकारात्मक व्यवस्था गरे पनि लो बिडिङ जस्ता मूल समस्या पूर्ण रूपमा समाधान नगरेको महासंघले उल्लेख गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने र ऋण असुलीलाई तीव्रता दिने भएको छ। समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ महिनाको पहिलो हप्तादेखि बचत फिर्ताको प्रक्रिया शुरू गर्ने जनाएको छ। हालसम्म समस्याग्रस्त घोषित विभिन्न सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्न बाँकी रहेको समितिले उल्लेख गरेको छ। अघिल्लो चार दिन कारोबार निरन्तर घटेको नेपाल शेयर बजारको परिसूचक नेप्से मंगलबार सामान्य अंकले सुधार भएको छ। मंगलबार नेप्से परिसूचक 8.78 अंकले बढेर 2712.86 बिन्दुमा कायम भएको छ। यस 3,335 कम्पनीहरूका 77,34,000 किता शेयरहरू 3,43,90,68,000 रूपियाँमा किनबेच भएका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालले विश्वकप लीग टू अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिजमा ओमनमाथि 81 रनको जित हात पारेको छ। ठियु क्रिकेट मैदान किर्तिपुरमा मंगलबार सम्पन्न खेलमा नेपालले ओमनमाथि 81 रनको जित हात पारेको हो। नेपालले दिएको 257 रनको लक्ष्य पछ्याएको ओमन 39.5 ओभरमा 175 रन बनाउँदै अल आउट भयो। ओमनका लागि विनायक शुक्लाले सर्वाधिक 36 रन बनाएर आउट भए। ओमनलाई कम रनमा समेट्न नेपालका लागि गुलशन झाले 5 विकेट लिए। करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दिपेन्द्र सिंह एरीको नाममा समान 1-1 विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा एक बल बाँकी रहँदा सबै विकेट गुमाएर 256 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक 94 रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। ओडीआई करियरको 14 अर्धशतक बनाएका आसिफको ओमन विरूद्ध भने यो तेस्रो अर्धशतक थियो। दोस्रो विकेटपछि लगातार रूपमा विकेट गुमाउँदा नेपालले बलियो एकफल तयार गर्न सकेन। अर्जुन कुमारले 48 रनको इनिङ्स खेले। दिपेन्द्र सिंह एरी 33, गुलशन झा 17 तथा कप्तान रोहित पौडेल 9 रनमा आउट हुँदा आरिफ शेख 43 रनमा अवजित रहे। नेपाललाई कम रनमा रोक्न ओमनका लागि नदिम खानले 3, शकिल अहमदले 2 तथा जितेन रामानन्दी, हसैन अली शाह र आर्यन विष्टले समान 1 विकेट लिए। सिरिजमा नै यसअघिको पहिलो भेटमा ओमनले नेपाललाई फराकिलो अन्तरले पराजित गरेको थियो। जितसँगै 8 राष्ट्र सहभागी लीग टूमा 18 अङ्कका साथ नेपाल 7 स्थानमा यथावत छ। पराजित ओमनको भने 31 अङ्क छ। यही मे 22 29 काठमाडौँमा हुने कावा महिला भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा भारतको सामना गर्ने भएको छ। मंगलबार नेपाल भलिबल संघ एनबीएले सार्वजनिक गरेको खेल तालिका अनुसार सोमबार 1 नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग दिउँसो 3:30 खेल्नेछ। त्यसअघि बिहान 11 बजे उद्घाटन खेलमा सोमबार 1 ईरान र बंगलादेशले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछ। समूह एमा नेपाल र भारतसँगै मालदिव्स र किर्गिस्तान छन्। त्यस्तै समूह बीमा इरान र बंगलादेश बाहेक काजगिस्तान र श्रीलंका छन्। सम्पूर्ण खेलहरू त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति कोशी र मध्य प्रदेशको केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा बाँकी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख 28 गतेका लागि आह्वान। संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 राष्ट्रपतिबाट जारी। शिक्षालयमा दलको झण्डा र कर्मचारीहरूमा दलको झोला निषेध गर्दा पेशागत स्वतन्त्रता झन बलियो हुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी। यात्रुको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन। चीनको हुनान प्रान्तमा पटाका कारखानामा विस्फोट हुँदा 26 जनाको मृत्यु। र विश्वकप लीग दुई अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमानमाथि 81 रनको जीत। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।